यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेम्बाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने। सरकारद्वारा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको 60 किलो सुन प्रकरणमा 50 जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझायो। आज भाद्र कृष्ण औंसी वैदिक सनातन धर्मावलम्बीहरू पवित्र कुश घर घरमा भित्र्याउँदै आजै छोराछोरीले बुबाको मुख हेर्ने प्रचलन। र लिबियामा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 3000 नाग्यो।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेम्बाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। दिवंगत नेम्बाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा हिजो राखिएकोमा हिजो दिउँसो बालुवाटार स्थित निवासमा लगिएको छ। निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण भइरहेको छ। नेम्बाङको हृदयघातका कारण मंगलबार बिहान निधन भएको थियो। नेम्बाङको अन्त्येष्टि गर्ने दिन आज सरकारले सार्वजनिक विदा दिने घोषणा यसअघि नै गरिसकेको छ। संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेम्बाङको निधनले इलामवासी शोकमा छन्। 2009 साल फागुन 28 गते इलामको सुन्ताला बारीमा जन्मनुभएका नेम्बाङ इलामबाटै 2056 सालदेखि 5 पटक निर्वाचित हुनुभएको थियो। नेमाङलाई कसरी सम्झन्छन् त इलामका जनताले? इलामबाट संवाददाता राजकुमार दाहालको यो सामग्री।
सुभाष चन्द्र नेम्बाङ जो चुनावमा कहिले पराजित हुनुभएन, यसबाट पनि थाहा हुन्छ उहाँ इलामी जनताको लागि निकै प्रिय हुनुहुन्थ्यो। इलाम क्षेत्र नम्बर 2 5 पटक निर्वाचित नेम्बाङ पूरै जिल्लाभरि नै निकै लोकप्रिय हुनुहुन्छ। संविधान सभा अध्यक्ष, सभामुख, मन्त्री भइसक्नुभएका नेम्बाङलाई इलामेली जनता एक शालीन र भद्र नेताको रूपमा चिन्दछन्। स्थानीय टीका घिमरे।
अत्यन्तै योग्य नेता हुनुहुन्थ्यो। उहाँले नीति निर्माण तहमा बसेर गरेका कामहरू र उहाँले गरेका योगदान यो सम्झेर साध्य पनि छैन, अपूरणीय क्षति भएको छ।
सुभाष नेम्बाङ जसलाई नरम शब्दमा खरो कुरा राख्न सक्ने नेताको रूपमा सबैले चिन्छन्, उहाँको विकास निर्माणमा गरेको पहल कदमी पनि उच्च रहेको यहाँको जनताको ठम्याई छ। नेकपा एमाले इलामका सचिव उमेश गुरूङ।
इलामको विकास निर्माणमा उहाँले देख्नु भएको सपना, उहाँले गर्नुभएको काम एउटा इतिहास बन्न पुगेको छ। यो अपत्यारिलो अकल्पनीय निधनले सिङ्गो इलामवासी आज स्तब्ध
आफ्ना प्रिय नेता गुमाउनु पर्दा यहाँका जनता निकै भाव विवल भएका छन्। स्थानीयवासी एवं पूर्व वडाध्यक्ष ठाकुर श्रेष्ठ।
इलाम सधैँ सम्झिरहनेछ, खास गरी इलामको समग्र विकासको लागि उहाँको महत्वपूर्ण योगदान रहेको छ। यहाँको ठूला ठूला विकासका योजनाहरू, विमानस्थल, यहाँको सड़क, कृषि लगायत सबै क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेछ।
स्वर्गीय सुभाष चन्द्र नेम्बाङलाई सबै वर्ग, समुदाय, उमेर, सबै पक्ष समक्ष सहज घुलमिल हुन सक्ने नेताको रूपमा यहाँका जनताले चिन्ने गरेका छन्। जिल्ला समन्वय समिति इलामका पूर्व प्रमुख गणेश बराल।
शालीन, भद्र, सबै खालका कार्यकर्ताहरूको एउटा उहाँलाई कुराहरू बिसाउने ठाउँको रूपमा एउटा चौतारीको रूपमा अनुभव गरेको।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्बाङकै कार्यकालमा 2072 असोज 3 गते संविधान जारी भएको थियो। यसले पनि नेम्बाङलाई इलामेलीले मात्र होइन देशले सम्झिन्छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा हिजो दर्ता गरेको छ। विद्यालयको स्थापना र संचालनको राष्ट्रिय मापदण्ड बनाई मन्त्री परिषदबाट पारित गरेर विधेयक दर्ता गरिएको हो। दर्तापछि विधेयकलाई संघीय संसद सचिवालयले वेबसाइटमा राखेको छ। यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ। विधेयकमा निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोके बमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा निजी विद्यालयले शुल्क लिन पाउनेछन्। सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैनन्। नयाँ निजी विद्यालयको सञ्चालन गुठी को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैनन्। यस विधेयकले शिक्षकको तलब वृद्धिको अधिकतम दर 2075 चैत 4 पछि नियुक्त हुने शिक्षकको निवृत्ति भरण कोष ऐन 2075 व्यवस्था समेतका आधारमा कट्टा हुने र थप हुने रकम नियमावली बमोजिम निर्धारण हुने व्यवस्था गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको 60 किलो सुन प्रकरणमा 50 जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले हिजो 60 किलो सुन प्रकरणमा 50 जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउनु अघि सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पत्रकार सम्मेलन गरी पक्राउ परेका 32 जना प्रतिवादीसँग 3,50,00,00,000 रूपियाँ बिगो दावी सहितको अनुसन्धान प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो।
जुन रेडी ट्रेड लिङ्कबाट आयात गरिएका सुनहरूको हिसाबमा जुन पछि 60 किलो थियो र पछि आएर यो ब्रेक प्याडहरूलाई एकिन तौल गरेर 302.62 किलो थप चाहिँ यिनीहरूबाट सुन ल्याएको देखिएको छ र त्यसलाई हिसाब गर्दाखेरि अहिलेको मूल्यमा गर्दा 3,50,02,16,552 रुपियाँको बिगो कायम गरेर यो मुद्दा अगाडि बढाउँदैछौ। यो अनुसन्धानको क्रममा यी अहिले पक्राउ परेका चाइनिज समूह र यिनीहरूले चाहिँ 5 कम्पनीहरू खडा गरी ल्याएको सुनको हिसाबले हामीले अझ यसमा अझ अरू अन्य सुनहरू पनि देखिएका छ। अहिले यो ब्रेक प्याडबाट ल्याएको सुनकै मात्रै हामीले अनुसन्धानलाई राखेर गरेका छौँ र बाँकी अन्य वस्तुहरू अन्य इलेक्ट्रिक सामानबाट ल्याएका सुनको अनुसन्धानहरू गर्न बाँकी छ। त्यो कुरा हामीले पूरक अनुसन्धानको क्रममा हामीले गर्दैछौ।
सीआईबी प्रमुख बज्राचार्यले सुन प्रकरणमा पूरक अनुसन्धान गरिने जानकारी दिँदै तस्करीमा संलग्नहरूलाई विभिन्न सात कसुरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको 60 किलो बाहेक रेडी लिङ्क कम्पनीको नाममा 362 किलो सुन तस्करी भएको पनि प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ। यो सुन तस्करी प्रकरणमा प्रहरीले 32 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 23 जना नेपाली र 9 जना विदेशी नागरिक छन्। त्यस्तै प्रहरीको फरार सूचीमा 18 जना रहेको र ती मध्ये 14 जना विदेशी र 4 जना नेपाली नागरिक छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीले जोखिम उठाउन तयार हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसक्ने भएकाले कार्यादेश अनुसार कर्मचारीले जोखिम उठाउन सक्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डेले आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा शीर्षकको रिपोर्ट कार्ड प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख गरियो। त्यस्तै रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयले आर्थिक वर्ष 2080-81 को सम्पादन गर्ने काम र त्यसको प्रगति विवरण उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर प्रकाशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले आर्थिक सुधारका क्रममा शुरू गरिएका नीतिगत तथा संरचनागत परिवर्तनका कारण रुष्ट भएकाले असहयोग गरिरहेको बताउनु भएको हो। अर्थमन्त्री महतले विकास र समृद्धिका लागि नागरिकको आकांक्षा निकै बढ़ी हुनु तर त्यसको पूर्ति गर्न सरकारसँग स्रोत अभाव रहनु पनि अहिलेको समस्या रहेको उल्लेख गर्नुभयो। उहाँले अहिले विप्रेषण आप्रभाव पर्याप्त आइरहेको भए पनि बजार चलायमान हुन नसकेको बताउनुभयो। मन्त्री डाक्टर महतले अर्थतन्त्र सुधारका लागि सकारात्मक बहस र लगानीकर्ताको आत्मविश्वास बढ़ाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूलनारा सहितको राष्ट्रिय बाल दिवस 2080 सम्पूर्णमा हार्दिक शुभकामना।
यसै अवसरमा विशेष गरी संस्थागत स्याहारपछि बाहिर आउनुभएका किशोर किशोरीको सहज सामाजिक पुनर्एकीकरण र आत्मनिर्भर संघ सम्बन्धित निशुल्क सिपमूलक तालिमहरूका लागि छाता संस्था नेपालद्वारा संचालित परियोजना चौतारी युवा क्लबमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर 01-5502-516।
प्रायोजक छाता संस्था नेपाल, समन्वय राष्ट्रिय बाल अधिकार परिषद।
समाचारमा पुनः स्वागत छ। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशी औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास रहिआएको छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देव कार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा पितृदेवो भव भन्ने धार्मिक मान्यता अनुरूप आजको दिन छोराछोरीले परम्परा अनुसार आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने प्रचलन पनि रहेको छ। बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिने परम्परा छ। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिधा दान गर्नेको भीड़ लाग्ने गर्छ। यसै गरी रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि आज मेला लाग्ने गर्छ। आज नेपालको राष्ट्रिय विभूति मोतीराम भट्टको 158 जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्मत 1923 साल भाद्र कुशी औंसीका दिन जन्मिएर 1953 साल भाद्र कुशी औंसीकै दिन 30 वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्ट माध्यमिककालीन नेपाली साहित्य र श्रृंगारिक धारका प्रवर्तक हुनुहुन्छ। उहाँले कविता, गीत, गजल, नाटक, गद्य आदि लेखेर नेपाली साहित्यको विकासमा गहन योगदान पुर्याउनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी असोज 4 गते दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। यसअघि असोज 2 गते बस्ने भनिएकोमा उक्त बैठक असोज 4 गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्दमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई हिजो पोखरामा सम्बोधन गर्दै महामन्त्री थापाले राजनैतिक व्यवस्थापन ले गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताउनुभयो। महामन्त्री थापाले कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेकाले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट गर्नुभयो। महामन्त्री थापाले नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न र जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्गलाई पूर्ण मापदण्ड अनुसार सुधार गरिने बताउनु भएको छ। हिजो सल्यानको कपुरकोट गाउँपालिकाभित्रका क्रियाशील राजनैतिक दलहरूको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ज्वालाले राप्ती लोकमार्गमा दुर्घटना बढ़ेको भन्दै सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताउनुभयो। मन्त्री ज्वालाले राप्ती लोकमार्ग यसै चालू आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने गरी 90 करोड़ बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेको पनि जानकारी गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभएको छ। राप्रपाले हिजो काठमाडौँमा गरेको वृहत विरोध सभामा अध्यक्ष लिङदेनले सामाजिक सद्भाव विथोल्ने, धार्मिक द्वन्द ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने बताउनुभयो। गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कार्यवाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपा सहित पार्टी निकट संगठनले हिजो काठमाडौँमा प्रदर्शन गरेका हुन्। सरकारले सातै प्रदेशमा किशोरीहरूका लागि पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान कार्यक्रम हिजोदेखि सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले थापाथली स्थित प्रसूति गृहमा खोप अभियानको उद्घाटन गर्नुभएसँगै सातै प्रदेशमा 14 वर्ष उमेरका किशोरीका लागि खोप उपलब्ध गराइएको हो। कल्पना दाहालको यो रिपोर्ट।
नेपालमा महिलाहरूलाई देखिएको क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर एक नम्बरमा पर्छ। 3 जना महिलामा यो क्यान्सर भएमा 2 जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ। नेपाली महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढ़ी भएकाले त्यसलाई रोक्न सरकारले किशोरीका लागि क्यान्सर विरूद्धको खोप अभियान सञ्चालन गरेको हो। काठमाण्डुको थापाथली स्थित प्रसूति गृहमा पाठेघरको क्यान्सर विरूद्ध खोप लगाउन आउनुभएका किशोरीहरूले खोप लगाएपछि आफूहरूले सुरक्षित महसुस गरे बताउनुभयो। खोप लगाइसकेपछि किशोरीहरू स्मिता ढुङ्गेल, मेगा भट्ट र आइरिस मानन्दरको अनुभव यस्तो छ।
राम्रो लागिरहेछ, प्रोटेक्टेड फिल भइरहेछ, मलाई पनि राम्रो लागिरहेछ। अब आउने सर्भाइकल क्यान्सरले म पनि अब प्रोटेक्टेड हुन्छु। मैले यो खोप लाउनलाई बर्थ सर्टिफिकेट र नागरिकता लिएर आएको।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस एचपीभी हो, जसबाट इन्फेक्सन भएपछि क्यान्सर हुने जानकारी राष्ट्रिय खोप सल्लाहकार समिति सदस्य तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दिनुभयो। किशोरीहरूलाई एचपीभी भाइरस विरूद्धको खोपले इन्फेक्सन हुन नदी क्यान्सरबाट जोगाउने हुनाले खोप प्रभावकारी भएको डाक्टर सुवेदीले बताउनुभयो।
इन्फेक्सन हुन दिँदैन र पछि गएर हुने क्यान्सरबाट पनि बचाउँछ। यो खोप चाहिँ एकदमै प्रभावकारी देखिएको छ र स्पेसली यो 10-14 वर्षको किशोरीहरूलाई दिँदाखेरि चाहिँ यसको प्रभावकारिता 95-99% छ। एचपीभी इन्फेक्सन चाहिँ जो चाहिँ सेक्सुअली एक्टिभ छ उनीहरूलाई हुन्छ, होइन, त्यस्तोबाट सर्छ। त्यसैले अब यो किशोरीहरूलाई नै हामीले दियौँ भने उनीहरूलाई पछि गएर पनि यो सेक्सुअली एक्टिभ हुने एजमा बचाउन सकिन्छ।
सरकारले हाल पहिलो चरणमा चीनबाट 20,000 मात्र खोप 14 वर्ष उमेर समूहका सातै प्रदेशका किशोरीलाई लगाउने लक्ष्य लिएको छ। 2065 साल भाद्र 30 देखि 66 साल भाद्र 30 सम्म जन्मेका किशोरीलाई प्रथम चरणमा खोप लगाइन्छ। यो खोप 2 मात्र लगाउनु पर्छ। पहिलो पटक लगाएको 6 महिनापछि दोस्रो खोप लगाउनु पर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले हाल 14 वर्षका किशोरीलाई खोप लगाए पनि आगामी कार्यक्रममा 10-14 वर्षका लागि खोप अभियान सञ्चालन गरी राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताउनुभयो।
नेपाल सरकारले 20,000 मात्रा ल्याएर 7 प्रदेशमा डेमोन्स्ट्रेशनको रूपमा अहिले कार्यक्रम सञ्चालन गर्दैछ। यो सरकारको अभियान हो। खोप निशुल्क पाइन्छ, खोप हामीले दिएको सुरक्षित छ र यो खोपले जीवन रक्षा गर्छ भन्ने हाम्रो मूल नारा रहेको छ।
किशोरीका लागि क्यान्सर विरूद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा थापाथली स्थित प्रसूति गृह, कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मध्य प्रदेशको नारायणी अस्पताल वीरगंज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगंज बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पताललाई तोकिएको छ। सरकारले खोप सुरक्षित भएकाले 14 वर्षका किशोरीका अभिभावकहरूलाई ढुक्क हुन आग्रह गरेको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
अब के अन्तर्राष्ट्रिय समाचार। लिबियामा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुनेको संख्या करिब 6,000 पुगेको छ। बाढ़ीमा परि 100 मानिसहरू हराइरहेको अधिकारीहरूले जनाएका छन्। उद्धार टोलीहरू सुनामी जस्तो बाढ़ीको पानीमा बगेको शव निकाल्न निरन्तर प्रयास गरिरहेका छन्। घटनामा 7,000 भन्दा बढ़ी मानिसहरू घाइते भएको अधिकारीहरूले उल्लेख गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच साइबेरियाको अमूर क्षेत्रको रूसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ। यसअघि रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम बीच सन् 2019 भेटवार्ता भएको थियो। द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ। राष्ट्रपति पुटिनले पनि हतियार लगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताउनु भएको छ। उत्तर कोरियासँग सैन्य सहकार्यको सम्भावना रहेको पनि रूसी राष्ट्रपतिले बताउनु भएको थियो। अब आर्थिक समाचार।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। मन्त्री बस्नेतसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट वार्ताका लागि पुग्नुभएका माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाका मुख्य लगानीकर्ता मुख्य लगानीकर्ता कोरिया साउथ इस्ट पावरका सभापति एवं प्रमुख कार्यकारी अधिकृत हौ चुन किमलाई मन्त्री बस्नेतले त्यस्तो आग्रह गर्नुभएको हो। वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको र वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज व्यवस्था रहेको उल्लेख गर्दै केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न कोरियाली लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनालाई सहज रूपमा अगाडि बढ़ाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने भएकोले समयभित्रै आयोजना सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो। मन्त्री बस्नेत निर्माणाधीन माथिल्लो त्रिशुली एक आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा पनि लगानी विस्तार गर्न अनुरोध गर्नुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले डच बैंक एफएमओ का प्रतिनिधिहरूसँग सस्तो दरमा दीर्घकाल ऋण नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ। बुधबार डच बैंक एफएमओ का प्रतिनिधिसँग काठमाडौँमा भएको छलफलमा इपानका पदाधिकारीहरूले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ। छलफलमा इपानका अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण 2600 मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीए नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताउनुभयो। सरकार 12 वर्षमा 35,000 मेगावाट विद्युत उत्पादनको रणनीति लिएको र नेपाली बैंकहरूले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसक्ने भएकोले एमएफओले ठूलो लगानी भित्राउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा एफएमओ का प्रमुख कार्यकारी अधिकृत माइकल जोजे निलले नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्राउन चाहेको बताउनुभयो। एमएफओले नेपालमा एनएमबी ब्याङ्क मार्फत 50 मिलियन डलर अर्थात 6.5 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण जलविद्युत क्षेत्रमा लगानी गरेको छ। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन यही भदौ 30 गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल सरकार, राष्ट्रिय युवा परिषद र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने युवा उद्यमशीलता शिखर सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। युवा उद्यमशीलता प्रवर्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बढ़ाउनका लागि विभिन्न छलफल हुने भएको छ। युवा उद्यमीहरूको क्षमता वृद्धि र उद्यमको वृद्धि विकासमा शिखर सम्मेलन केन्द्रित हुने आयोजकहरूले बताएका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार 39.48 अंकले बढ़ेर 2007.06 अंकमा कायम भएको छ। बुधबार 275 कम्पनीहरूका 51,44,742 कित्ता शेयरहरू 1,49,55,21,000 रूपियाँमा किनबेच भएका छन्। बुधबार कारोबारमा आएका सबै समूहका उपसूचकहरू हरियै भएका छन्। बुधबारको कारोबारपछि बजार पूँजीकरण 30,04,62,52,38,000 पुगेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनर आसिफ शेखले कप्तान रोहित पौडेललाई पछि पारेका छन्। आसिफले नेपाली टोलीका कप्तान पौडेललाई ओडीआई ब्याटिङ वरियतामा पछि पारेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको नयाँ वरियतामा आसिफ एक स्थान सुधार गर्दै 14 स्थानमा रहेका छन्। आसिफ 14 स्थानमा रहँदा कप्तान पौडेल एक स्थान तल झरेर 86 स्थानमा छन्। बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झरेर 31 स्थानमा छन्। दिपेन सिंह गैरी एक स्थान वरिता सुधार गरेर 67 स्थानमा छन्। करण केसी 88 र सोमपाल कामी 94 स्थानमा छन्। ललित नारायण राजवंशी दुई स्थान सुधार गरेर 97 स्थानमा छन्। नेपाल भने ओडीआई वरियतामा 15 स्थानमा छ। नेपालका भारोत्तोलन खेलाड़ी विशाल सिंह विष्टले रियादमा जारी आईडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। पुरूष 96 केजी तौल समूहमा विशालले स्न्याच, क्लीन एण्ड जर्क र कुलमा गरी 3 नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। विशालले स्न्याचमा 126 केजी, क्लीन एण्ड जर्कमा 165 र कुलमा 291 केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे। यसअघि स्न्याचमा 125, क्लीन एण्ड जर्कमा 161 र कुलमा 283 केजीको कीर्तिमान विशालकै नाममा रहेको थियो। सन् 2026 विश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिका महाद्वीपको खेलमा ब्राजिल र भेनेजुएलाले जित निकालेका छन्। बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरूलाई 1-0 गोलले पराजित गर्दा भेनेजुएलाले पराग्वेलाई पनि 1-0 गोलले नै पराजित गरेको छ। त्यस्तै अर्को खेलमा चिली र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्।
अझै बम अब मौसम। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा सामान्यदेखि आंशिक बदली रही सो प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस, वर्षा 39.9 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने, सरकारद्वारा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको 60 किलो सुन प्रकरणमा 50 जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझायो, आज भाद्र कृष्ण औंसी वैदिक सनातन धर्मावलम्बीहरू पवित्र कुश घर घरमा भित्र्याउँदै आजै छोराछोरीले बुबाको मुख हेर्ने प्रचलन, र लिबियामा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 5,000 नाग्यो। यसका साथै 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।